تجار احكام تجار.
الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين. اما بعد فاعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الصلاة والسلام عليك يا رسول الله. الصلاة والسلام عليك يا حبيب الله. الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله. مدنی چینل کے ناظرین الحمدللہ پروگرام ہے احکام تجارت اور حسب معمول مفتی علی اصغر عطاری مدنی مدظ اللہ العالی ہمارے ساتھ تشریف فرما ہے. درود پاک کی فضیلت سنتے ہیں اور پھر انشاءاللہ سوال کے ساتھ مفتی صاحب کی بارگاہ میں حاضر ہوں گے. نبی کریم صلی اللہ تعالی علیہ وسلم کا فرمان ذیشان ہے، جو مجھ پر ایک مرتبہ درود پاک پڑھتا ہے اللہ تعالی اس پر 10 رحمتیں نازل فرماتا ہے. صلو علی الحبیب صلی اللہ علی محمد صلی اللہ علیہ وسلم. پہلی اس کال شامل سلسلہ کر رہے ہیں اور انشاءاللہ کال کے ساتھ ہی مفتی صاحب کی بارگاہ میں حاضر ہوتے ہیں. جی
مفتی صاحب سے میرا سوال یہ ہے، دکاندار پر اعتماد کر کے کوئی چیز لے جانا، گھر جا کر دیکھنا وہ خراب ہے، واپس لٹانے آنا تو اس کو چکر لگانا کل لے جانا آج نہیں ہے، حالانکہ اس کے پاس وہ چیز ہے اس کو کہنا کل لے جانا، اس طرح چکر لگانا اس کا اور خراب چیز بغیر پوچھے دینا، اس طرح کرنا کیسا، اس کے بارے میں رہنمائی فرما دیجئے.
جی مفتی صاحب
بسم اللہ الرحمن الرحیم. دیکھیے جب نیت ہی خراب ہو تو پھر تو دشواریاں بڑھیں گی. ایک آدمی کی نیت خراب ہے کہ سامنے والے کو اس نے تنگ کرنا ہے، پریشان کرنا ہے، تو پھر تو جیسے نیت ویسی مراد. لیکن اس کا مطلب یہ نہیں ہے کہ کنزیومر رائٹ جو ہے وہ خراب ہو گئے، اس کا کوئی دفاع نہیں کرنا. سائل اپنی جگہ پر ٹھیک ہے، اس کی شکایت ٹھیک ہے، اس کے ساتھ زیادتی ہو رہی ہے، غلط ہو رہا ہے، نہیں ہونا چاہیے. لیکن اس دکاندار کو سمجھائے گا کون؟ ہم تو یہاں بیٹھ کے نصیحت ہی کر سکتے ہیں
جی
کہ بھائی خراب چیز آپ نے بیچی ہے، صحیح بتا کر اگر وہ خراب نکلی ہے تو اس کو واپس لیں، آپ ڈیل کینسل کریں، دوبارہ سودا کریں، جو اس کی ویلیو ہے اس کے مطابق سودا کریں. تو شریعت مطہرہ نہیں چاہتی کہ کسی کو بھی دھوکہ دیا جائے. جب آپ ایک سستی چیز اچھی بتا کر، عمدہ بتا کر، اعلیٰ کوالٹی کے بتا کر اور سی کوالٹی کی چیز دے دیں گے تو یہ دھوکا ہے، اس دھوکے کا ازالہ اور تلافی تو ضروری ہے.
ٹھیک، اگلی کال دیجیے. جناب
سوال ہے کہ اگر کسی نے سبزی کی دکان میں حصہ ڈالا ہے، مثال اس کو دکان لے کر دی ہے، تو 1000 روپیہ روز کا اس سے لینا ہے، تو اس طرح کرنا کیا جائز ہے؟
دیکھیے آپ کے سوال سے ایسا تو کچھ معلوم نہیں ہو رہا کہ کرائے پر لی ہوگی، بلکہ انویسٹمنٹ ڈال کے 1000 روپے اس سے لے رہے ہیں آپ، تو نفع نقصان کی بنیاد پر تجارت ہوتی ہے، فکس نفے کی بنیاد پر تجارت نہیں ہوتی. فکس نفے کی بنیاد پر تو معاملہ سودی ہوتا ہے، تو اس سلسلے کو ختم کیا جائے. اور اگر آپ کی مراد یہ ہے کہ دکان کسی کی ہے اور وہ کرایہ لے گا 1000 روپے، 1000 روپے کا مطلب یہ ہوا 30000 روپے کرایہ، 30000 روپے کرایہ ایک نارمل بات ہوتی ہے. اگر دکان کا کرایہ لیا جا رہا ہے اور اس کے پس منظر میں سوال ہے تو پھر معاہدہ کرایہ داری تو جائز ہے، کوئی کرایہ 1000 لے یومیہ یا 2000 لے تو اس میں تو کوئی ایشو نہیں ہے.
ٹھیک، ہمارے پاس کچھ ویڈیو کالز بھی ہیں اور پہلی ویڈیو کال شامل سلسلہ کرتے ہیں.
مفتی صاحب ہمارا یہ فارم کا کام ہے، ہم اپنا فارم کے جو میٹرس ہوتے ہیں یہ فرنیچر والوں کے پاس، جو فرنیچر کی شاپس ہوتی ہیں ان کے پاس ڈسپلے کرواتے ہیں، تو یہ ہمارے میٹرس بیچتے ہیں، ہم ان کو کمیشن دیتے ہیں یا ان سے ہمارے ایک پرسنٹیج طے ہوتا ہے، مطلب ہماری کمپنی کی طرف سے 20% آ رہا ہوتا ہے، ایک ریٹ ان سے طے ہو جاتا ہے، تو ہم ان کو 15% ڈسکاؤنٹ ان کو دے دیتے ہیں، تو یہ ہمارے میٹرس بیچتے ہیں. لیکن بعض اوقات ہوتا یہ ہے کہ یہ وہیں اپنی دکان سے ایک کسٹمر آیا، اس نے ہم سے میٹرس لیا، ان سے پوچھا ریٹ شیٹ، وہ آگے چلا آیا ہماری طرف، یہ ہمیں فون کر دیتے ہیں کہ جی یہ کسٹمر آ رہا ہے اس کو دیکھ لیجیے گا آپ، اور فون کی بنا پہ ہی، صرف فون کی کال کرنے کی بنا پہ ہی ہم سے کمیشن مانگتے ہیں کہ جی وہ میں نے فون کیا تھا آپ کو، میں نے کسٹمر آپ کی طرف بھیجا تھا، حالانکہ کسٹمر انہوں نے بھیجا نہیں ہوتا، کسٹمر صرف ان سے پوچھتا ہے، وہ کہتا اچھا میں آگے سے پوچھ لیتا ہوں، تو لیکن ان کو پتا ہوتا کہ آگے جو شاپس ہیں وہ فارم کی ہیں، یہ ان کے پاس ہی جائیں گے، تو یہ ہمیں فون کر دیتے ہیں. اب یہ کہتے ہیں کہ جی ہمیں ہمارا کمیشن دو جی ہمیں، तो इस तरह हमें इनको कमीशन देना या इनका कमीशन मांगना, इसके बारे में हमें बताइएगा कि ये कैसा है।
जी मुफ्ती, देखिए अरबी जबान में कमीशन को दलाल कहते हैं, कमीशन एजेंट को, और दलाल का लफ्ज दलालत से निकला है। दलालत का मतलब है किसी के लिए कोई रास्ता क्लियर करना, उसको बताना कि आपने कहाँ जाना है, क्या होना है, कैसे करना है। तो कमीशन एजेंट असल में कंसल्टेंट होता है और वो अपनी पार्टी के लिए राहें हमवार करता है, उसके लिए बार्गेनिंग करता है, उसके लिए जो ना वो मीटिंग्स करता है, उसके लिए मीटिंग्स का टाइम लेकर देता है। तो ये सारी जो ना वो दलालत और रास्ता सीधा करना, ये काम करना उसकी बुनियादी जिम्मेदारी होती है। ये नहीं है कि जनाब गली के नुक्कड़ में एक आदमी मिल गया, हाँ भाई वो मार्केट कहाँ है, वो सामने मार्केट है, अब सब मार्केट वालों को फोन कर दिया गाहक आ रहा है। इसने गाहक को उस दुकान पर मोटिवेट करने के लिए क्या किया भाई? कुछ भी नहीं किया। गाहक तो अपने घर से चलकर अपने कदमों पर आया है, मार्केट तो उसने देखी हुई थी, उस अगली दुकान पर उसने जाना ही जाना है। तो आपने दुकानदार को बिला वजह फोन कर दिया कि मेहमान आ रहे हैं आपके। तो बात यह है कि जो एक मफहूम है कमीशन एजेंट बनने का और उसका एक जो पस मंजर है और जो तकाजे पूरे करने होते हैं उसने, वो तकाजे तो कहीं भी पूरे नहीं किए उसने। तो मैं समझता हूँ कि यहाँ पर हरगिज जो इस्तेहकाक है उसका कमीशन मांगने का, ये नहीं बनता। उसने कोई ऐसी मेहनत नहीं की है जिसकी बुनियाद पर वो कमीशन का तकाजा कर सके।
मौसम यहाँ पे क्या, जिसके पास भेजा जा रहा है वो क्यों बोंड हो रहा है? एक बात है, सवाल जैसे इन्होंने किया भाई कॉल आ गई तो कॉल पे कह दे भाई आ रहे हैं तो आने, तो भाई और भी लोग आ रहे हैं तो कॉल कर रहे हैं, तो ये बरीउज़ ज़िम्मा है, तो पहली बरीउज़ ज़िम्मा नहीं।
असल में एक आस और एक उम्मीद होती है ना कि मुझसे नाराज होके काक को ये ना बोल दे इस दुकान में जाइएगा चिड़ रहे, ये दुकानदार लुटता है, ठीक है, तो हो सकता है कोई ऐसा खतरा हो, कोई ऐसा खौफ हो। लेकिन इसका मतलब ये नहीं है कि आप कमीशन जो जिसने भी भेजा वो कमीशन का मुस्तहिक हो जाएगा। अगर ये मना नहीं कर रहे उसको तो तकाजे पूरे करे, जो भी तकाजे पूरे करने।
ठीक, यहाँ पे एक बात और मैं भी अर्ज करना चाहूंगा, मतलब उसको देखिएगा कि बाज लोग मार्केट में तो बैठे हुए होते हैं, कारोबार कर रहे होते हैं या किसी न किसी कारोबारी एक्टिविटी से वो अवस्था होते हैं, लेकिन वो उस एक्टिविटी के अलावा भी ना दीगर जराए से वो बहुत कुछ हासिल करना चाहते हैं। ये भी उसी किस्म की एक एक्टिविटी है कि ठीक है जी मैं तो अपना बिजनेस कर रहा हूँ, जब मैं अपनी शॉप लेके बैठा हूँ, अपना शोरूम लेके बैठा हूँ, तो कस्टमर आ रहा है और जाहिर सी बात है ओपन मार्केट है तो कस्टमर मेरे पास आ रहा है, अगर मेरी डील बनेगी तो बिजनेस भी होगा और इनकम भी होगी। अब ये कहना कि भाई आपके पास जो आ रहा है, इसमें एक जो मैं पहलू लाना चाह रहा हूँ कि ये तो एक मामला है ना, और भी जगहों पर ऐसा होता है कि जिस मेन पर्पस के साथ आप बैठे हुए हो, प्राइम पर्पस के साथ आप बैठे हुए हो, चलो जेली या जिमनी जो पर्पस है वो नाजायज नहीं भी है, तो कोई अखलाकी तकाजे तो हैं, कम से कम आप उसे तो फेस करो।
असल में मेरज भाई बात ये है कि जितने ज्यादा मार्केटों के किराए हैं ना इस वक्त, जितने ज्यादा किराए हैं दुकानों के
जी,
या दिगर एक्सपेंस है, या दुकान वाले का जो हदफ है कि मुझे इतना कमाना है, तो ऐसा लगता है कि उसमें हम नेचुरल जो चीजें हैं उसको तर्क करते जा रहे हैं उस हदफ को पाने के लिए
जी।
अब मेरे पास इसी हफ्ते एक ताजिर आए, कहने लगे कि जो ये आम जो मजदूर लोग हैं ना
जी,
ये भी हमारे पास गाहक भेज देते हैं, पता है उनका कमीशन बनेगा कि नहीं बनेगा। तो मैंने कहा देखें बाज़ूकात ये होता है कि मजदूर उसको फुल मोटिवेट करके लेकर आता है और वो फिर आपके पास भेजता है, उसने अमली तौर पर एक काम किया, उसका अमली इकदाम उसने उठाए और वो गाहक को कन्विंस किया उसने, ठीक है उसने एक तकाजा तो पूरा किया, लेकिन आपका फार्मूला क्या है,
ठीक है
कितना कमीशन देंगे आप उसको? क्योंकि वो तो मर्जी से कम ज्यादा दे देते हैं। तो मैंने कहा यहाँ भी ये गलती हो रही है कि आपको तय करना पड़ेगा। मैं कहा देखिए आप जो भी देते हैं आपके जहन में एक फार्मूला तो लाजमी तौर पर होता है,
ठीक है
कि भाई मैं जो है ना पॉइंट इतना इसको भी दे देता हूँ,
अपने लिए तो माई सेल्फ जो है ना कुछ बनाया हुआ होगा,
लाजमी तौर पर बनाया हुआ होगा, जब भी आप उतना ही दे रहे हैं कम ज्यादा नहीं दे रहे
जी।
तो मैंने कहा वो आप उसके साथ ही कर लें,
सही
कि आप मेरे लिए कोशिश करके मोटिवेट करके ग्राहक को लेकर आओगे
जी,
तो मैं दो चीजें हो सकती हैं, या तो एक फिगर तय कर लें,
ठीक है, मिसाल के तौर पर 1000 रुपए 5000 रुपए दूंगा
पर गाहक कितना दूंगा,
ठीक है,
या आप बिलिंग पर आ जाएं,
ठीक है,
कि भाई जैसा कि रियल एस्टेट के अंदर होता है
जी,
बिलिंग पर
कमीशन चार्ज होती है जी,
कि भाई और इसमें चूंकि आप ज्यादा नहीं देंगे तो आप पॉइंट में कर लें कि जी 0.5 जो ना आपका कमीशन होगा,
ठीक है,
यूं आपको एक जो फिगर है वो तो आप लॉक नहीं कर सकते, वो भी लॉक हो सकता है, एक सूरत हमने बयान की। दूसरी सूरत ये है कि आप फिगर के बजाय एक फीसद जो है वो लॉक कर लें। अब बात ये है कि कोशिश ये करें कि अननेचुरल चीजें ना हो, दयानत को जो है धचका ना पहुंचे।
सही,
बाज़ुकात दयानत को धचका पहुंच रहा होता है, आप बड़े एतमाद के साथ अपने दोस्त से पूछ रहे होते हैं जो दुकान पे काम करता है कि भाई आपके यहाँ क्या सूरत हाल है, और पता चला कि वो जो मुलाजिम है वो सेट से बाद में कमीशन मांग रहा होता है
जी,
इसको तो मैं लेकर आया हूँ।
सही,
तो भाई जो कमीशन एजेंट होने के तकाजे हैं दुनिया में कहीं भी वो पूरे हो जाएं, शरीयत के मुताबिक जायज काम हो, भागदौड़ पाया जाए, कन्विंसिंग पाया जाए, जो भी चीजें हैं, तो फिर आप कमीशन के मुस्तहिक हो जाएंगे। अगर वो नहीं पाए जा रही चीजें तो आप कैसे मुस्तहिक होंगे?
ठीक, मुफ्ती साहब कमीशन देने वालों को भी तो एक रवैया है ना, ये बात कंक्लूड हो जाए।
असल में देखें गलती सिर्फ कमीशन एजेंट की नहीं है, गलती जो है वो उन लोगों की भी है जो क्लियर बात नहीं करते।
सही,
जब डीलिंग्स हो रही हैं तो क्लियर बात नहीं करते, बाद में जब पार्टियां लड़ती हैं तो फिर एक पेचीदगी पैदा होती है, फिर एक तनाजे की सूरत इख्तियार करता है मामला। तो क्लियर बात करनी चाहिए कि हम कमीशन देंगे नहीं देंगे, किस बुनियाद पर देंगे, वायदा कैंसिल हो जाएगा तो क्या उसूल है, शरीयत ने क्या हिदायत दी है उसके हवाले से, या वायदा हुआ ही नहीं, प्रदान ही नहीं हुआ तो फिर क्या होगा?
मतलब दे देना, मतलब बाज़ुकात यूं होता है ताल्लुकात के बिहाफ पे वो चाहिए रहे होते हैं ये कमीशन ना ले, भाई क्यों ना ले, ये आपका काम अगर अच्छे तरीके से दयानतदारी के साथ कर रहा है, आप मार्केट में किसी और को भी कमीशन देते तो आप ये जान पहचान वाला जो है इसको भी पहले ही बोलते ना कि भाई हम कमीशन देंगे।
देखिए जो भी शरीयत तकाजे वो पूरे करें,
अगली वीडियो सवाल शामिल करें।
मुफ्ती साहब से मेरा एक सवाल है, वो ये है कि ये जो बीमा पॉलिसी होती है अगर ये मैच्योर होने की सूरत पे अगर वो पैसे आप अपने कारोबार में इन्वेस्ट कर रहे हैं, क्या ये सही है या गलत है?
जी मतलब बीमा पॉलिसी वगैरह,
देखिए बीमा पॉलिसी के मुख्तलिफ मॉडल्स हैं, एक मॉडल जो है वो तकाफुल मॉडल है और एक सूदी मॉडल है। जो सूदी मॉडल है उसको तो किसी तरह भी जायज नहीं कहा जा सकता, कोई भी कंपनी करे, एक्स वाई जेड कोई भी करे
जी,
सूदी मॉडल में तो कोई गुंजाइश का पहलू है ही नहीं ना।
सही,
सिवाय ये के उन कंट्रीज के कि जहाँ जबरी इंश्योरेंस है, गाड़ी नहीं आ सकती रोड पर, या किसी और शोबे में कोई जबरी इंश्योरेंस है, उसके
लिए लाजमी है, कंपलसरी
आप ट्रेवल नहीं कर सकते, कुछ और नहीं हो सकता और कोई अपॉर्चुनिटी भी नहीं है।
ठीक,
अब दूसरी सूरत यह है कि तकाफुल मॉडल है, तकाफुल मॉडल में उलमा की जो आरा है वो मुख्तलिफ हैं, कुछ इसको सपोर्ट करते हैं कुछ सपोर्ट इसको नहीं करते। तो अत्ताहाल हमने इससे इत्तेफाक नहीं किया है, जिस भी तौर पर हमारा कुछ होमवर्क जारी है कुछ चीज़ों के साथ, तो कोई ऐसी पेशरफ होती है तो हम अपने नाज़रीन के साथ शेयर करेंगे।
ठीक, अगली कॉल दीजिए।
मैं एक बंदे के साथ पैसे लगाए हुए हैं मोटरसाइकिल के काम में 1.5 लाख, और 1.5 लाख रुपए उसने लगाए हुए। बात ये है उससे मैं पूछता हूँ यार मुझे बता क्या करा क्या नहीं करा, तुम वो बोलता है यार आप टेंशन नहीं लो आप महीने में हिसाब कर लेंगे कोई मसला नहीं। अब जैसे एक महीने में हिसाब करा तो हमें 11,000 रुपए दे गया, कह रहा 22,000 बचे 11 तुम्हारे आया। ये इस मकसद जब हम उसके साथ काम कर रहे हैं पूछने के तो हामिल है ना कि भाई क्या करा क्या नहीं करा, वो बताता नहीं है, ऐसा करना कैसा है, उसके साथ काम करा जाए या मजीद खत्म कर दिया जाए?
जी
देखिए तीन स्टेप होते हैं किसी भी चीज के, एक ये होता है कि आप स्टार्ट करते हैं काम को, तो स्टार्ट में आप एक मुआहदा बनाते हैं, अगर ये मुआहदा सही बना हुआ हो ना तो आगे के बाकी स्टेप क्लियर हो जाते हैं। भाई मुआहदा आपने ये बनाया कि हमने ये जो पार्टनरशिप करनी है शरीयत की तालीमात के मुताबिक करनी है, दो ही इन्वेस्टमेंट मॉडल है, एक मुदारबत है एक शिरकत है, आपने जो भी किए फिर उसके जो रूल्स हैं आप उसको फॉलो करेंगे। तो आपने मिसाल के तौर पर शिरकत की, उसके पैसे आपके पैसे हैं, आप कहते हैं आपके कितने पैसे हैं, ठीक है सारी बुराई की जड़ तो यहीं क्लियर हो जाएगी, कहेगा मेरे पैसे मेरा तो काम चल रहा है पहले से
जी।
अच्छा आपका कैपिटल नहीं है, नहीं है तो फिर हो ही नहीं सकती। सही। स्टार्टिंग में अगर उन रूल्स को फॉलो कर लिया जाए जिस मौके पर शरीयत मुताहरा ने बयान किए हैं, आगे के सारे झगड़े खत्म हो जाएंगे। तो जो आपने सारी तस्वीर बयान की है, जो मैं समझ पाया हूँ, इसको आपको ख़त्म ही करना होगा, क्योंकि आमतौर पर लोग चलते काम में पैसा डाल लेते हैं और जो एक तकाजे होते हैं पूरे नहीं होते, लाइबिलिटी ज़्यादा कर दी जाती हैं, कर्ज अदा कर दिए, बिल अदा कर दिए, और जो कारोबार जिस तरीके से होना है वो नहीं किया, आपका पैसा वहाँ नहीं लगाया, तो नफे में तो आप कैसे शरीक होंगे? नफा तो उसके अपने पैसे से चल रहा है काम
जी,
उसके अपने पैसे से जो काम चल रहा है उसमें तो आप मुस्तैक नहीं होंगे नफे में।
ठीक मुफ्ती, इसी बात को मैं थोड़ा एक्चुअल सूरत हाल से भी रिलेट करके बयान करूंगा। एक सवाल हमारे पास आया था कि वो ये कि एक जनरल स्टोर है, किराना स्टोर है या मेडिकल स्टोर है, चलता हुआ है, उसे इन्वेस्टमेंट की ज़रूरत है और उसने किसी से कहा कि भाई आप इसमें हमारे साथ इन्वेस्टमेंट कर दें। अगला बंदा जो है वो उठा के 5 लाख रुपए दे देता है। अभी जो सूरत हाल बयान की है वही, लेकिन मैं चारों के प्रॉपर जो इसका जवाब आ जाए, अगले बंदे ने उठा के 5 लाख रुपए दे दिए कि जी आप इन्वेस्टमेंट कर लो। अच्छा, उसने वही किया जो आप बयान कर रहे हैं कि चलता हुआ कारोबार था, रनिंग था, तो उसने कुछ लाइबिलिटीज अदा कर दी, कुछ मजीद माल डाल लिया अपना और गुड्स डाल ली, और रनिंग हो रही है, ना महीने का हिसाब हो रहा है, ना क्वार्टर पर हिसाब हो रहा है, ना एनुअल हिसाब हो रहा है उसका, और वो अपने एक जहन से दुकानदार
लमसम दे रहा है,
लमसम उसको दे रहा है, और वो साहब जिन्होंने इन्वेस्टमेंट करी है वो इस खुशफहमी का शिकार है कि मेरी पार्टनरशिप हुई भी है। तो अब यहाँ पे मैं जो सवाल करना चाह रहा हूँ, दो तीन बातें। एक तो ये कि ये सूरतयाल का हुक्म क्या है, दूसरा जिसने लिया है उसने क्या किया और उसके लिए क्या हुक्म होगा?
देखिए, हमने तो एक इतना ओपन फॉर्म दे दिया है
जी,
विदाउट एनी कॉस्ट, विदाउट एनी फीस।
ठीक है,
आप दारुल इफ्ता अहलुस्सुन्नत आए,
सही है,
आपका केस स्टडी करने के बाद
जी
उसके मुताबिक जो शरिया रूलिंग है आपको फॉलो करने का कहा जाएगा।
ठीक है,
कि भाई आप इस तरीके से ये काम कर लेते हैं तो जायज तरीका होगा। तो जहां आप दुनिया के सारे काम कंसल्टेंसी लेकर करते हैं
जी,
कानून का मसला वकील से मशवरा करके करते हैं, आप गाड़ी भी खरीदेंगे तो ब्रोकर की खिदमत हासिल करते हैं, ठीक है
जी,
तो आप अपने मामलात को, बस चीजें ऐसी होती हैं आपको वन टाइम शायद करना पड़े।
ठीक है,
आपने एक मरतबा बैठ कर समझ लिया
सही
ये पार्टनरशिप के बुनियादी रूल्स क्या हैं।
ठीक है,
तो आपको दोबारा आने की जरूरत भी नहीं है, आप आइंदा उन उसूलों को फॉलो करें,
ट्रैक पे गाड़ी आ जाएगी, चल
ट्रैक पे गाड़ी आ जाएगी।
ठीक,
इशू ये है कि एक तो हमें आगाही नहीं होती,
सही,
हम जैसा समय में आया हमने वैसा कर लिया।
ठीक,
अच्छा अगर आगाही है तो आपके सवाल क्लियर नहीं हो रहे, क्या क्यों कैसे
जी,
तो वो क्लियर कब होंगे कि जब आप सीखेंगे, समझेंगे, जानेंगे।
ठीक, और प्रॉपर फर्द से पूछेंगे जो उस फील्ड का है, तो किसी मुफ्ती इस्लाम से पूछेंगे तो जब ही हल होगा। और एक हमारा जो प्लेटफॉर्म है, मुफ्ती साहब ने बताया कि दारुल उफ्ता अहले सुन्नत का फ्री ऑफ कॉस्ट है, कोई फीस नहीं है, किसी किस्म के चार्जेस नहीं है, किसी डोनेशन बॉक्स में भी पैसे नहीं डालने आपने, बस आप आए अपना मसला हल करवा लें, अल्हम्दुलिल्लाह दावत इस्लामी और दारुल उफ्ता अहले सुन्नत इसी से खुश और राजी हो जाएंगे कि आपका मसला हल हो गया। अगली कॉल शामिल है, सिलसिला कर रहे हैं जी जनाब।
मुफ्ती साहब, मेरा सवाल है, मशीन है मेरी आटे वाली और एक छानना होता है कणक साफ करता है मशीन, जरा गंद निकलता है ना, वो साढ़े को गाहक वापस नहीं मुतालबा करता, वापस लेंदा, लेकिन वो जो गंद जरा निकलता है वो साड़ा फरोखत होता है, क्या उस जरा फरोखत करा माल वो बेचना जायज है साढ़े पास, जरा उन्होंने माल सफाई के पैसे लै रहे उन्होंने को जितनी सफाई होंगी है, तो वो जरा गंद निकलता वह वखरा सी बेचने, तो ये रानुमा फरमाए अल्लाह तला अपनी जरा खैर अता फरमाए।
चल्ला वही खुशी हुई थी सानू ਤੁਸੀਂ ਇਹਨਾਂ ਅਹਿਮ ਸਵਾਲ ਪੁੱਛਿਆ ਹੈ, ਸਾਡੇ ਪਲੇਟਫਾਰਮ 'ਤੇ ਇਹ ਪਹਿਲੇ ਬੰਦੇ ਹੋ ਤੁਸੀਂ ਜਿਨ੍ਹਾਂ ਨੇ ਸਵਾਲ ਪੁੱਛਿਆ ਹੈ। ਇਹਦੀ ਮਿਸਾਲ ਕੱਪੜੇ ਜਿਹੜੇ ਹੁੰਦੇ ਨੇ ਦਰਜੀ ਨੂੰ ਅਸਾਂ ਦਿੰਦੇ ਨੇ, ਅਤੇ ਉਹਦੀ ਕਤਰਾਂ ਜਿਹੜੀਆਂ ਹੁੰਦੀਆਂ ਨੇ ਉਹ ਬਚ ਜਾਂਦੀਆਂ ਨੇ, ਅਤੇ ਅਸੀਂ ਛੋੜ ਕੇ ਕੱਪੜੇ ਲੈ ਕੇ ਆ ਜਾਂਦੇ ਨੇ। ਤੋ ਖੁਲਾਸਾ ਕਲਾਮ ਇਹ ਹੈ कि इससे पहले कि मैं मुझे टांगे तोड़ूं पंजाबी जबान की, उर्दू पे आ जाता हूँ, कि बात चीज़ों का उर्फ होता है, उर्फ जो है वो मुतय्यन करता है यहाँ आपको क्या करना चाहिए। तो जिस तरीके से कतरने हैं दर्दी से हम नहीं मांगते,
ठीक है,
लेकिन बड़ा पीस बच जाए
तो
ज़्यादा कारामंद है तो वो दिया जाता है, वापस दिया जाता है। तो कतरने नहीं मांगते हम, वो दर्जी की ही उस पर हम छोड़ देते हैं बाहत पर, तो वो कब्जा करके उसका मालिक बन जाता है। और एक तरह से इज़न पाया जाता है। तो आटा जब लोग पिसवाने जाते हैं, अब कराची के लोगों के लिए तो एक नई सी बात है ना आटा पिसवाना। यहाँ के लोग आटा पिसवाने का कॉन्सेप्ट ही नहीं रखते, यहाँ तो आटा खरीदना होता है
जी,
ठीक है, और वो भी आधी से ज्यादा कौम कराची की जो ना वो सफेद आटा खाती है, क्योंकि सफेद रोटियां बड़ी पसंद होती हैं, उजली उजली हैं। तो डॉक्टर सारे कहते हैं कि भाई सफेद रोटी नहीं खाया करो, क्योंकि जब जाके ये कब्ज पैदा करती है पेट में, तो फिर आप इस्बगोल की तरफ आते हैं, और वो इस्बगोल जो है ना इस आटे के अंदर भी मौजूद है। वैसे तो इस्बगोल एक अलग दरख्त होता है, एक अलग आइटम होता है, लेकिन वो बूर जो है जिसको अलग करके चिकनाहट जो है वो खत्म कर दी जाती है, लाल जो आटा होता है उसके अंदर चिकनाहट होती है, तो उसके अंदर ऑलरेडी वो अज्जा मौजूद होते हैं जो ये काम कर रहे होते हैं। इस्बगोल की आपको आदत नहीं पड़ती, जल्दी हजम होता है, और दिगर भी फायदियत है उसकी आटे की।
तो वैसे है तो जायज ना सफेद रोटी खाने,
हम थोड़े से फायदे बयान कर रहे हैं ना, बेहतर क्या है। तो मैं याद कर रहा था कि छोटे शहरों में क्या होता है कि चक्कियां लगी होती हैं गली मोहल्ले में, जिस तरह करियाने की दुकानें हैं इस तरह चक्कियां भी होती हैं। तो लोग गंदम स्टॉक कर लेते हैं, अभी साल में हमारे पास इतनी गंदम लगेगी, इकोनॉमी के अतबार से बड़ा अच्छा तरीका है।
ठीक है,
अब मैंने इस दो दिन पहले आटा खरीदा है 1450 रुपए का 10 किलो, ठीक है, 145 रुपए का आटा पड़ा
जी 1 किलो,
ठीक है। अब मन कितने का पड़ेगा आप देख लें, गंदम जब आई थी पिछले साल
5800 रुपए मन हो गया इस रेट,
तो 2200 रुपए का रेट था, 2200 रुपए का रेट था
मन
का,
ठीक है,
3000 का होगा ज्यादा था, ठीक है। अब जिसने वो लेके रखी हुई है, ये जो महीना है शॉर्टेज का महीना है, यानी इसमें गंदम शार्ट हो जाती है
जी।
अगले महीने से गंदम आना शुरू होगी, सबसे पहले आपको झुंडो की तरफ रुजू करना पड़ेगा, वहां सबसे पहले गंदम आती है।
हम तो करते ही पहले झुंडो की तरफ,
ठीक है, नहीं मैं तो कराची में बैठा हूँ तो सबसे पहले वहां गंदम आती है,
ठीक है,
एक कुदरती सर्कल है ना,
ठीक है।
तो उसके बाद आप मजीद बढ़ेंगे 100-200 किलोमीटर दूर, वहां 15 दिन बाद आएगी, नवाबशाह में मजीद 15 दिन बाद आएगी, सक्कर में मजीद 15 दिन बाद आएगी, फिर रमिया खान में मजीद 15 दिन बाद, मुल्तान मजीद 15 दिन बाद। तो चूंकि इन एरियाज में सर्दी लेट खत्म होती है,
सही,
धूप जो है वो
देर से आती है,
तो धूप के हिसाब से काश्तकार जो है उसका बीज डालते हैं,
ठीक
है, इन एरियाज में पहले आ जाती है, इन एरियाज में जितने भी स्मोक वगैरह ये नहीं होता
जी,
तो पहले आ जाती है। तो गंदम जब आएगी तो ये रेट कम हो जाएगा
जी,
इस वक्त रेट अपने टॉप पर पहुंचा हुआ है,
सही।
तो कहने का मकसद ये है कि इस सवाल का ताल्लुक है, गंदम स्टॉक किया जाता है हर घर में साल का, और वो फिर हसबे मौका हफ्ते में 15 दिन में जाते हैं चक्की पर और आटा पिसवाते हैं। तो चक्की वाला पहले उस गंदम को थोड़ा साफ करता है, साफ करता है तो उसके अंदर जो डोडे वगैरह आ जाते हैं और जो गंदम के दरख्त के कुछ चीजें आ जाती हैं वो अलग की जाती हैं,
ठीक है।
तो वो जब अलग की जाती हैं तो फिर जो गंदम खालिश होती है वो मशीन में डाली जाती है, वो पिसी जाती है, तो वो जो अज्जा अलग किए जाते हैं वो फिर मुख्तलिफ काम आते हैं, ये जैसा कि भूसा है
जी,
भूसे में डलते होंगे और जगहों में डलते होंगे, उनकी भी एक वैल्यू और कीमत होती है। असल तो उसका मालिक वो बंदा था ना
जी, जिसने गंदम दी,
अब उसके लिए वो कचरा है, उसने फेंक दिया एक तरह से
जी।
तो ये एक उर्फी इबाहत है, उस उर्फी इबाहत की वजह से जो मशीन वाला है वो इसका मालिक होगा और वो इसको बेच सकता है,
ठीक है। और जिन्होंने सेव किए उन्हें 3600 रुपीज पर मंथ इस वक्त जो है सेविंग हो रही है। चलें जी,
ये रजवाई बात यह है कि हम बाज़ औक़ात माइनस प्लस से बहुत कुछ कर सकते हैं
जी, छोटी छोटी रकम की,
ये जो है ना कि बचत
जी,
बचत का कॉन्सेप्ट बजटिंग सिखाता है,
यानी बजट से बचत सेविंग होती है, सेविंग बजट करवाती है,
मतलब जब आपका फोकस बचत होगा
तो आप बजट बनाएंगे,
फिर आप बजटिंग करेंगे,
ठीक,
मुझे क्या करना चाहिए क्या नहीं करना चाहिए। आला हज़रत इमाम अहले सुन्नत रज़ी अल्लाह ताला अन्हु ने माशी तरक्की के राज पर 4 उसूल बयान किए हैं
जी,
उसमें से एक उसूल बयान किया है बचत। हमारे इस्लामिक फाइनेंस कोर्स की क्लास थी
जी,
और हमारे मुल्क पाकिस्तान के स्टेट मिनिस्टर हैं इशफाक तोला साहब, وہ بھی اس کلاس میں لیکچر دینے کے لیے آئے ہوئے تھے. پروفیشنلز اور علماء کے لیے کلاس ہوتی ہے, تو وہ ایک طرف اسٹیٹ منسٹر ہیں, دوسری طرف آئی کیپ ایک بڑا ادارہ ہے, سی اے اور ایس ایس سی اے کرنے والے جو لوگ ہیں وہ اس کے ممبر ہوتے ہیں, اور یہ ان سب کا ایک طرح سے
فورم ہے,
بڑا فورم ہے, بڑا ادارہ ہے, اس کے بھی پریزیڈنٹ ہیں. تو معاشی آداب, معاشی ترقی, ملکی ترقی, سود کا خاتمہ, یہ ان کے موضوعات کا حصہ تھا. تو انہوں نے بڑی اچھی بات کہی کہ جتنی گندم ہو رہی ہے اس وقت ملک پاکستان میں, یہ گندم جو ہے مثال کے طور پر 4,000 میٹرک ٹن اگر ہماری ضرورت ہے تو ہو رہی ہے 3,000 میٹرک ٹن.
جی
ایک مثال ہے.
جی
تو ہم مجبور ہوتے ہیں باہر سے منگانے میں.
1,000 میٹرک ٹن
باہر سے اگر آئے گی تو لا محالہ بوجھ یوں بڑھے گا کہ ہمیں ڈالر دینے.
جی
اگر یہی گندم ڈبل ہو جائے,
ٹھیک ہے, 3 کے بجائے 6 ہو جائے
تو ایک نمبر تو یہ کہ ہماری ایکسپورٹ بڑھے گی.
جی 2,000 میٹرک
پہلا فائدہ.
جی
دوسرا فائدہ یہ ہوگا کہ جو ہم ڈالر لانے کے لیے آئی ایم ایف فلاں 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 کی طرف جاتے ہیں, ہمیں جانے کی ضرورت ہی نہیں پڑے گی. صرف ایک گندم ہمارے ملک کے مسائل کو حل کر سکتی ہے. یہ ان کی ایک ریسرچ تھی جو انہوں نے اتنے بڑے فورم پر بیان کی, اور وہ جتنے بڑے ماہر معاشیات ہیں یقینی طور پر انہوں نے ایک تحقیق کے ذریعے بیان کی ہوگی. تو آپ دیکھیے مائنس پلس,
جی
آپ جب پلاننگ کرتے ہیں تو اس سے کتنے بڑے بڑے مسئلے حل ہو سکتے ہیں.
سر آپ نے کافی اس وقت گفتگو کی سیونگ کے حوالے سے, اور بہت ہیوج بڑی مثال دی آپ نے, تو نیشنل لیول کی مثال دی. میں ایک چھوٹی سی بات کرنا چاہتا ہوں جو مجھے فیلنگ آئی اس بات کے حوالے سے معاشرے میں رہتے ہوئے. ہماری یہاں وہ افراد جو ان کی آمدنی ایسی ہے کہ بہت زیادہ نہیں ہے, وہ بہت زیادہ سیونگ نہیں کر سکتے. ایسا نہیں ہے کہ ایک سال وہ سیونگ کر لیں تو کوئی گھر فلیٹ خرید لیں گے, ایسی ان کی انکم لیول نہیں ہے. تو ان میں دیکھا جا رہا ہے اس وقت بالخصوص ان میں سیونگ جو ہے نا, رجحان سیونگ کا کم ہے, اور اس کے پیچھے سوچ یہ ہے کہ یار یہ اتنی سی رقم جمع کر کے ہم کیا کر لیں گے, اس کا کیا ہوگا. تو اس کو آپ کیسے دیکھیں؟
مہروز بھائی بات یہ نہیں ہے کہ اتنی سی رقم,
جی
بات یہ کہ اتنی سی رقم کیا انقلاب برپا کر سکتی ہے.
جو کچھ نہیں کر سکتی نا, اگر چار افراد کی فیملی ان کا برگر کھانے کا دل چاہ رہا ہے اور وہ بچت کرنا چاہتے ہیں 2,000 روپے بچا لیں گے.
میں عرض کر رہا ہوں اتنی سی رقم کیا کر سکتی.
جی
بعض اوقات دیکھیں رقم کی ویلیو تو کم ہوتی جا رہی ہے,
روپے کی جی
دن بدن بدقسمتی ہے ہماری.
جی
ایسا نہیں ہونا چاہیے. اصل چیز یہ ہے کہ اس رقم سے آپ بچت کس طرح کر سکتے ہیں. میں کوئی ماہر معاشیات نہیں ہوں,
جی
میں دین کی تعلیمات کا ایک ادنا خادم ہوں. میرے لیے جو چیلنجز ہیں, سب سے بڑا چیلنج سود ہے.
ٹھیک ہے
کہ قوم جو ہے وہ سود کو اس لیے اختیار کرتی ہے کہ وہ انہیں ایک متبادل حل نظر آتا ہے.
ٹھیک ہے وقتی طور پر ان کا وہ
حل نظر آتا ہے اس کے لیے, جی وہ جو منی ویلیو ہے وہ کور ہو جاتی ہے. وہ ہر بندہ بزنس کیسے کرے, فراڈ میں پڑ جائے گا, یہ ہوگا وہ ہوگا. اب جیسے بہت سارے ادارے ہیں جن میں جی پی فنڈ کٹتا ہے سیلری سے, وہ کتنا ہوتا ہے, 2%, 4%, 5%, 6%. ٹھیک ہے
جی
کسی کے 1,00,000 روپے اگر سیلری ہے تو 5,000 سے 6,000 روپے جی پی فنڈ میں جائیں گے.
ٹھیک ہے
ٹھیک ہے. ابھی آپ اتنی چھوٹی فگر کی بات کر رہے تھے نا.
جی
تو وہ کہتا ہے کہ اگر میری جو اماؤنٹ ہے اس پر مجھے سود نہیں ملے گا تو 20 سال کے بعد میں کہاں کھڑا ہوں گا.
جی
ٹھیک ہے. میں ان سے کہتا ہوں کہ بھائی صاحب آپ کے ہم نے مان لیا 5 نہیں 6 نہیں 10% کٹوتی ہو گئی جی پی فنڈ کے نام پہ.
جی
ٹھیک ہے. سسٹم یہ ہے کہ کٹوتی ہونی ہے, ہم کٹوتی کوئی پرابلم نہیں سمجھتے.
ٹھیک ہے
پرابلم یہ سمجھتے ہیں کہ آپ اس پر سود نہ لیں, آپ وہاں ٹک کر دیں گے میں سود نہیں لوں گا.
صحیح ہے
ٹھیک ہے. اگر مل گئی ہے سود کی رقم تو آپ بغیر صاحب کی نیت کا صدقہ کریں, اس کو استعمال نہ کریں. 90% تو رقم آپ کے ہاتھ میں آئی ہے, آپ اس سے پلاننگ کرنے کیوں نہیں سوچتے. بھائی آپ کی 20 سال سروس چلنی ہے, آج مطلب کل سونے کا ریٹ تھا 1 تولے کا 1,85,100 روپے. ٹھیک ہے. اور اس ریٹ کے مطابق 1 گرام سونے کی قیمت بنتی ہے 15,000 کچھ روپے. اور ایک گرام کا بھی جو ہے نا وہ سکہ آتا ہے. آپ کی ایک لاکھ سیلری ہے, آپ ایک گرام سونے کی بچت کر لیں مہینے کی,
جی
15,000 روپے آپ نے الگ کر لیے, 20 سال کے بعد یہ 20 تولہ سونا بنے گا. 20 تولہ سونا اگر آج کا ریٹ بھی لینا, 1.85 کا ریٹ بھی, تو یہ 30 لاکھ روپے کا بنتا ہے. ٹھیک ہے, اور لامحالہ سونے کا ریٹ تو بڑھتا ہے
جی,
اور امید یہ کی جا رہی ہے کہ یہ جو 20 تولہ سونا ہے یہ شاید جو ہے نا 50 لاکھ کا بنے,
بڑھتا ہی ہے.
تو 15,000 روپے کی پلاننگ سے آپ نے اس پیسے کو پیسے کی صورت میں نہیں رکھا, آپ نے اس پیسے کو ایک گرام سونا خرید لیا, آپ نے اس کی شکل میں رکھا اور 20 سالہ ایک پلاننگ کی آپ نے. بچت بجٹنگ کے ذریعے آئے گی, یعنی آپ پلاننگ کریں گے تب جا کر آئے گی, تو بہت اچھے طریقے سے ہو سکتی ہے.
میں صرف اس میں کچھ ایڈ کرنا چاہ رہا ہوں.
جی جی,
آپ نے سونے کی بات کی ہے تو اس میں میں یہ ایڈ کرنا چاہوں گا, مجھ سے بعض اوقات پوچھتے ہیں نا, میں تو یہی عرض کرتا ہوں کہ یعنی اس لیے کہ وہ فیلڈ رہی ہے, تو میں یہ عرض کرتا ہوں کہ اگر آپ نے 1,000 روپے کی سیونگ کا ذہن بنایا ہے نا, تو 1,000 روپے کے بجائے آپ 1,000 روپے کا سونا لے لیں. آپ کہیں گے 1,85,000 روپے کا ریٹ ہے, تو 1,000 کا سونا کیسے آئے گا, آ جائے گا مارکیٹ میں, مل جائے گا آپ کو نا, ملی گرامس میں سونا مل جاتا ہے. تو آپ وہ تھوڑا تھوڑا جمع کر لیں. ابھی 2 دن پہلے ہی کوئی ایک ہیں دوست ہیں تو وہ شکریہ ادا کر رہے تھے, لیکن آپ کے مشورے پہ جو ہے نا وہ کمیٹی ڈال رہے تھے, وہ کوئی 25-30 ہزار روپے کی کمیٹی ڈال رہے تھے, تو میں نے بولا بھائی کمیٹی ڈالی نا, آپ سونے کی ڈال لو اس طرح کہ ہر مہینے 25,000 روپے آپ نے بھرنے, تو آپ ہر مہینے 25,000 روپے کا سونا خرید کے رکھ لو. تو اس طرح انہوں نے کیا اور انہیں فائدہ ہوا. ہماری جو ملکی معیشت ہے, جو حالات و واقعات,
دیکھیے مختلف مشورے حالات و واقعات کے تناظر میں بدل جاتے ہیں.
جی,
کل اگر سونا ڈاؤن ہونا شروع ہو جائے یہ مشورہ بدل جائے گا.
جی بالکل بدل جائے گا, انڈرسٹوڈ بات
ہے نا. تو سونا ایک ایسی چیز ہے عام طور پر ڈاؤن نہیں ہوتا, سب سے بڑی وجہ یہ ہے کہ میں کہیں ایسے ملکوں میں گیا ہوں جس کی کرنسی بالکل ختم ہو چکی ہے.
جی,
ہم بغداد شریف گئے, اتنے سارے نوٹوں کے بدلے ناشتہ ہوتا ہے. میں یمن گیا, وہاں بھی کچھ ایسے صورتحال ہے, لیکن سونا جو ہے نا وہ برقرار رہتا ہے.
ٹھیک ہے, اسٹیبل رہتا ہے.
تو لوگ سونے میں جب کنورٹ کرتے ہیں چیزوں کو, آج کل جو بحران مچا ہوا ہے اور سونا اوپر جا رہا ہے, اس خوف کی وجہ سے جا رہا ہے کہ لوگ کہہ رہے ہیں جی پیسے تو بالکل ڈیویلی ہو جائیں گے,
جی تو سونا لے کر رکھو,
جتنا بھی ہے سونا لے لو. تو یہ خوف ہے, ایسے صورتحال ہے نہیں, یہ خوف نہیں ہونا چاہیے. اور خاص طور پر جو سٹا باز سٹا جو چلاتے ہیں وہ مارکیٹ کے اندر افواہیں پھیلا کر اپنا مفاد حاصل کرنے کی کوشش کرتے ہیں. اللہ تعالیٰ ایسے مفاد پرستوں سے بھی ہمارے ملک کو, معاشرے کو, شہر کو نجات عطا فرمائے.
مجھے ایک چھوٹا سا سوال ہے, ٹیکسٹ میسج آیا ہمارے پاس کہ اگر کوئی شخص قرض دیتا ہے, کوئی ادارہ قرض دے رہا ہے اور وہ ادارہ جو ہے وہ قرض کے اوپر پیسے تو اضافی نہیں لے رہا لیکن کچھ سروس چارجز لے رہا ہے.
پیسے تو اضافی لے رہا ہے نا, پیسے تو اضافی لے رہا ہے. اب اس سروس چارجز کو دیکھیں, کام اچھا ہے,
ٹھیک ہے,
ٹھیک ہے, ناک پہ اگر مکھی بیٹھتی ہے تو ناک کو تو نہیں کاٹا جاتا, مکھی کو بھگایا جاتا ہے.
ٹھیک ہے,
اچھے کام کے اندر کوئی پرابلم آ رہی ہے تو علماء سے مشاورت کر کے کوئی طریقہ نکال لیں.
ٹھیک ہے,
طریقے موجود ہیں, بہت سارے طریقے بیان کر سکتے ہیں.
ٹھیک,
آپ یوں کر لیں تو بہت کلیئر وے ہے, بہت آسانی کے ساتھ جو جتنے بھی اشکالات ہیں دور ہو سکتے ہیں.
مدنی چینل کے ناظرین, ہمارے سلسلے احکام تجارت کا وقت اختتام کو پہنچا, لیکن مدنی چینل کی نشریات جاری و ساری ہے. دیکھتے رہیے مدنی چینل. صلوا علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم.
احکام تجارت, احکام